الحمد لله وكفى وسلام على عباده الذين اصطفى. أما بعد، أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. ليس البر أن تولوا وجوهكم قبل المشرق والمغرب. نیکی صرف اس کا نام نہیں ہے کہ تم اپنے چہرے مشرق یا مغرب کی طرف کر لو. ولكن البر من آمن باللہ والیوم الآخر والملائکة والکتاب والنبیین. بلکہ نیکی تو اس شخص کی نیکی ہے جو اللہ پر ایمان لائے، آخرت کے دن پر ایمان لائے، فرشتوں پر ایمان لائے، کتاب پر ایمان لائے اور سارے نبیوں پر ایمان لائے. وآت المال علی حبہ، اور اس کی محبت کے باوجود یا اس کی محبت کے ساتھ مال دے. ذوی القربا، رشتہ داروں کو، والیتاما، یتیموں کو، والمساکین، اور ضرورت مندوں کو، وابن السبیل، مسافروں کو، والسائلین، مانگنے والے سوالیوں کو، وفی الرقاب، اور قیدیوں یا غلاموں کے چھڑانے میں. واقام الصلاۃ، اور نماز قائم کرے. وآت الزکاۃ، زکات ادا کرے. والموفون بعہدہم، اور وہ لوگ جو وعدوں کو پورا کریں. اذا عاہدوا، جب بھی وعدہ کریں. والصابرین فی البأساء، اور وہ لوگ جو صبر سے کام لیں مالی تنگیوں میں. والضراء، بیماریوں میں. وحین البأس، جنگ کے وقت میں. اولئک الذین صدقوا، یہ ہیں وہ لوگ جو سچے ہیں. واولئک هم المتقون، اور یہ ہیں وہ لوگ جو ڈرنے والے، تقوی والے ہیں. گزشتہ آیتوں میں توحید اور شرک کا مضمون اللہ تعالیٰ نے بیان فرمایا تھا، اور شرک کے حلت اور حلال و حرام چیزوں کی ضمن میں شرک اور شرکیہ چیزوں کو اللہ نے بیان فرمایا تھا. کچھ محرمات حسیہ اور کچھ محرمات معنویہ کا اس کے ضمن میں بیان تھا. اس سے پہلے ایک سلسلہ شروع ہوا تھا، قبلہ بدلنے کا حکم آنے کے بعد بیت المقدس سے بیت اللہ کی جانب جب قبلہ بدلا کہ اب بیت المقدس کی طرف رخ کر کے نماز نہیں پڑھنا ہے، مسجد اقصیٰ کی طرف، بلکہ خانہ کعبہ کی طرف رخ کر کے نماز پڑھنا ہے، تو اس وقت سب سے پہلا وہ حکم تھا جو کینسل ہوا تھا اور تبدیل ہوا تھا، تو بہت شور مچا تھا. اس کے بارے میں وہ تفصیل سے اللہ تعالیٰ نے کئی ساری آیتیں، کئی رکوع اتارے. ان یہودیوں کو اور اہل کتاب کو عموماً اور یہودیوں کو خصوصاً اس مضمون کو لے کر ایک غرہ تھا، ایک ناز تھا کہ ہم نیکی کرنے والے اور نیک لوگ ہیں کیونکہ ہم مسجد اقصیٰ کی طرف رخ کر کے نماز پڑھتے ہیں. تو اللہ تعالیٰ نے ان کی بدعنوانیوں کو ذکر کیا کہ میں نے تم پر یہ احسان کیا، تم نے ایسا کیا، میں نے یہ کیا، تم نے یہ کیا. پھر حق تعالیٰ اب فرماتے ہیں اس کے کلی ازالے کے لیے، یعنی ایک عام اصول کی شکل میں ان کی بات کا جواب دینے کے لیے، کہ چہرے کو صرف کسی جانب کر لینا، مشرق میں یا مغرب میں، تمام تر نیکی کا انحصار اس میں نہیں ہے کہ جس نے مشرق کی طرف رخ کر لیا وہ نیک ہے، یا مغرب کی طرف رخ کر لیا وہ نیک ہے، اور جس نے نہیں کیا وہ برا ہے چاہے دوسرے اچھائیاں اس کے اندر ہو، اور جس نے کر لیا وہ نیک ہے چاہے 100 برائیاں اس کے اندر ہو، جیسا کہ ان یہودیوں کے اندر تھے. تو تعالیٰ فرما رہے نیکی صرف اس کا نام نہیں ہے کہ مشرق کو مغرب کی طرف رخ کر کے بیٹھ جاؤ اور اسی پہ نازا رہو کہ بس اب ہم جو ہے نا نجات پا جانے والے ہیں، بلکہ حقیقی نیکی تو اس شخص کی نیکی ہے جو اللہ پر ایمان لائے، آخرت کے دن پر ایمان لائے، وغیرہ وغیرہ. یہ ساری تفصیلات اس کے اندر آئی ہیں. یعنی یہاں پر یہ بولا گیا کہ جو حقیقی نیکی ہے اس کا تمہاری زندگی میں گزر بسر بالکل نہیں ہے، وہ سمجھایا جا رہا. پھر ہے کیا وہ نیکی حقیقت میں، اس کو ذکر کیا جا رہا. یہاں تک زیادہ تر جو ایڈریس کیا گیا تھا قرآن میں وہ امت کی دو قسمیں ہیں. ایک امت دعوت ہے، امت دعوت یعنی وہ لوگ جن کو دعوت دینا ہے کہ وہ قبول کر لیں، جو ابھی غیر مسلم ہے وہ امت دعوت کہلاتے ہیں. اور ایک امت اجابت ہے، اجابت یعنی جس نے لبیک کہہ دیا، لا الہ الا اللہ محمد رسول اللہ کا کلمہ پڑھ لیا. تو اب تک جو خطاب تھا لیس البر تک، وہ امت دعوت سے زیادہ تر تھا، ضمناً کئی کئی مسلمانوں سے یعنی امت اجابت سے کے متعلق بات آ رہی تھی. اب جو ہے مسلمانوں کو یعنی امت اجابت کو خطاب کیا جا رہا، ان کو ایڈریس کیا جا رہا اور ان کو احکام بتائے جا رہے ہیں، ضمناً کئی کئی غیر مسلموں سے بھی خطاب ہو جایا کرے گا. اس کی جو شروعات ہوئی وہ بر کے عنوان سے ہوئی، لیس البر ولکن البر، بر کے عنوان سے اس مضمون کو شروع کیا گیا، اور پورا سورہ بقرہ ختم تک یہ مضمون کی تفصیلات ملیں گی. یہ بر ایمانیات، اسلامیات کی جتنی خوبیاں، جتنے کمالات، جتنے احکام وغیرہ ہو سکتے ہیں سب کو شامل ہوگا، ایمانیات، عبادات، حسن معاشرت، معاملات، صحیح معاملات اور ساری چیزیں، جتنی چیزیں ہیں سب پر بر کا، نیکی کا اطلاق ہوگا. جہاں پہ اللہ کا حکم پورا ہوا وہ بر ہے، جہاں حضور پاک صلی اللہ علیہ وسلم کی سنت فالو ہوئی وہ بر ہے. تو اس حساب میں عبادتیں بھی بر کا عنوان ہو گیا اور معاملات بھی، معاشرت بھی، اخلاق بھی، یہ سارا کا سارا بر کے ضمن میں آ جائے گا، نیکی کے ضمن میں آ جائے گا. تعالیٰ نے فرمایا حقیقی نیکی سب سے پہلے جو ایمان لائے اللہ پر، آخرت کے دن پر، اللہ کو ذات و صفات میں یکتا ماننا، جو چیزیں اللہ کے لیے ضروری ہیں ماننا کہ واقعی وہ اللہ میں ہیں، حیات ہے، علم ہے، قدرت ہے، سماعت ہے، بصارت ہے، کلام ہے، تکوین ہے، ارادہ ہے، یہ ساری چیزیں اللہ کے اندر ذاتی طور پہ پائی جاتی ہیں، کسی اور کے اندر یہ نہیں پائی جاتی ہیں. اور ہم ان صفات کے لیے، ان صفات کے آلات کے محتاج ہیں. بولنے ہم کو زبان چاہیے، سننے کے لیے کان چاہیے، دیکھنے کے لیے آنکھ چاہیے، اللہ تعالیٰ ان اعضاء کے بھی ان میں محتاج نہیں ہے. ہمارا دیکھنا، ہمارا سننا، ہمارا بولنا ناقص اور ادھورا ہوتا ہے، اللہ تعالیٰ کا دیکھنا کامل ہے. ہم دیکھنے میں 10 چیزوں کے محتاج ہے، اللہ تعالیٰ کو کسی ایک کی بھی حاجت نہیں ہے. سننے میں، بولنے میں، ہر چیز میں جو بھی اللہ کے کمالات اور صفات ہیں وہ ان کے کامل ہیں اور صرف ان کے اندر پائے جاتے ہیں، ویسے کسی اور کے اندر وہ صفات ویسے نہیں پائے جاتے ہیں. وہ ہمیشہ سے اور ہمیشہ رہیں گے، کھانے سے پاک ہے، پینے سے پاک ہے، بیوی بچوں سے پاک ہیں، نقص اور زوال سے پاک ہے. تمام خوبیاں جو ان کے ذات کے شایان شان ہیں وہ ان میں ہیں، اور جو بھی چیز ان کے لیے، خدا کے لیے عیب ہو سکتی ہے ان کی ذات اس سے پاک ہے. الجامع لجميع صفات الكمال المنزه عن النقص والزوال، کہ نقص کا وہاں گزر نہیں ہے، اور زوال فنا نہ پہلے کبھی ان کے اوپر طاری ہوا نہ آئندہ کبھی طاری ہوگا، کوئی لمحہ اللہ پر ایسا نہیں آیا کہ فنا طاری ہو جائے جس کو کہا جا سکے. تو اللہ پر ایمان لایا جائے، آخرت کے دن پر کہ اللہ کا ایک رزلٹ کا دن اللہ نے بنایا، کیونکہ یہاں ہم سب اگزام دے رہے ہیں تو وہ دن آنے والا ہے. والملائکتی، فرشتوں پر ایمان، کے ایک نورانی مخلوق اللہ نے بنائی ہے، وہ اللہ کے حکم کے تابع ہے، وہ کھانے پینے سے، بیوی بچوں سے، دنیا انسانی ضروریات سے اللہ نے ان کو محفوظ رکھا ہوا ہے. اللہ نے ان کی وظائف اور ڈیوٹیاں لگائی ہوئی ہیں، ہر ایک اپنی ڈیوٹی میں لگا ہوا ہے، جب تک اس کو جس ڈیوٹی میں رکھا گیا ہے وہ اس وقت تک اس ڈیوٹی کے لیے ہے. اسی کو بولا گیا تم رکوع میں رہنا، تو اب انہوں پیدا ہوئے سے لے کے جب تک ان کو اللہ کو منظور ہوگا وہ رکوع میں ہی رہیں گے. جب کسی کا کام ہے کہ بھائی بارش برساؤ، ان کو ہیلپ کرو بارش برسانے میں، تو ان کا کام وہی ہے. رزق پہنچاؤ، ان کا کام وہی ہے. جان نکالو، ان کا کام وہی ہے. کتابیں پہنچاؤ، میرے احکام اور آرڈرز پہنچاؤ، ان کا کام وہ ہے. انسانوں کی یا مخلوقات کی ایک دوسرے کے شر سے حفاظت کرو، ان کا کام وہ ہے. یہ وہ ساری چیزیں ہیں جن کا، فرشتوں کی ان ڈیوٹیوں کا خود قرآن و حدیث میں ذکر آیا ہے. تو ان کا، ان پر ہمارا ایمان ہو. والکتابی، تمام کتابیں جو بھی اور صحیفے جو انبیاء پر وقتاً فوقتاً اترتے رہے، جب وہ اترے تو وہ حق تھے اور اللہ کی طرف سے آئے تھے اور انسانوں کی ہدایت کے لیے آئے تھے. اب وہ منسوخ ہے، وہ کینسل ہیں، لیکن ایمان ہمارا اب بھی ان پر ہے کہ جب اترے تھے وہ ٹھیک ہے، ٹھیک تھے. والنبیین، سارے نبیوں پہ ہمارا ایمان ہے کہ اول الرسل، اول الانبیاء حضرت آدم سے لے کر آخر الرسل حضرت محمد مصطفیٰ صلی اللہ علیہ وسلم تک، درمیان میں جتنے نبی اللہ نے بھیجے ہیں سب اس لیے بھیجے ہیں کہ انسانوں کی ہدایت کا کام کریں، اللہ کے پیغام کو اس کے بندوں تک پہنچائیں. تو سارے نبی آئے ہیں، ہم سب پر ایمان لاتے ہیں کہ وہ سب سچے نبی اللہ کی طرف سے ہی آئے تھے. وآتی المال علی حبہ، یہاں پہ ایمان کی بات ہو گئی. اس کے بعد ایتا اے مال، مال کو اللہ کی خاطر لگانے کا بیان، مال کو دے دے اس کی محبت کے باوجود. کس کی محبت؟ ایک، اللہ کی محبت میں، حبی ہی، اس کی محبت یعنی اللہ کی محبت میں، مراد ہے اخلاص، کہ مال کے دینے میں کوئی اور نیت شامل نہیں ہونا. وآت المال علی حبی ہی، اس کی محبت میں، یعنی خود مال کی محبت کے باوجود، مال کی ضرورت خود ہے اس کے باوجود دے رہا، مطلب ہو گیا ایثار. وآت المال علی حبہ، علی حب الایتاء، دینے کی محبت کے میں وہ دینا، مطلب خوش دلی سے دینا، بے دلی سے نہیں. تو اللہ کے لیے دینا، مال کی ضرورت ہونے کے باوجود دینا اور دینے میں خوش دل رہنا، یہ ساری چیزیں اس کے اندر علی حبہ کی ہی ضمیر کے مرجع میں گنجائش نکلتی ہے. یہ جو آتا ہے نا کہ قرآن و حدیث بڑے جامع ہیں، ایک لفظ بولتے ہیں کئی معنی اس کے اندر سے نکلتے ہیں، ایسے موقعوں پہ سمجھ میں آتا ہے کہ جامع ہونے کا مطلب کیا ہوتا ہے. ذوی القربیٰ، رشتہ داروں کو دے رہے ہیں کہ ان کی ضرورت بھی پوری ہو رہی، رشتہ داری کا حق ادا ہو رہا، صلہ رحمی، حسن سلوک جسے کہتے ہیں. والیتامہ، یتیموں کو، جن چھوٹے بچوں کو ان کا باپ بے یار و مددگار چھوڑ کر مر گیا ہے، ظاہر مرنے میں اس کا قصور نہیں ہے، تو جو ان کو چھوڑ کر گزر گیا ہے، ان بچوں کی خبر گیری کرنا کہ اب ان کے پاس کمائی کرنے والا کوئی نہیں ہے تو ان کو ہماری ضرورت ہے. والمساکین، جو ضرورت مند ہیں لیکن اپنی ضرورت کا اظہار نہیں کرتے ہیں. لا یسألون الناس الحافا, لوگوں سے وہ لپٹ کے سوال نہیں کرتے کہ دے دو بھائی ہمیں فلاں ضرورت ہے فلاں ضرورت ہے, اس طرح سے جو سوال نہیں کرتے وہ مسکین ہیں. تو جو سوال کرنے والے ان کا ذکر بھی آگے ہے وسائلین کے اندر, جو سوال نہیں کرتے ان کا بھی حق بنتا ان کو ان کے چہروں سے پہچان کر کے دو, یہ ترغیب ہے. اس میں دوسری جگہ بھی یہ مضمون آیا. وابن السبیل, مسافروں کا بھی حق بنتا ہے مالداروں کے مال میں, ان کے پاس زائد مال رکھا ہوا ہے اپنی ان کی ضرورت سے, مسافروں کا حق. مسافر اپنے شہر اپنے ملک میں اگر مالدار بھی ہو لیکن حالت سفر میں پیسے اس کے پاس ختم ہو گئے تو اس کا حق بنتا ہے, یعنی اس کو پیسے دیے جانے چاہیے, دے سکتے ہیں, حتیٰ کہ زکوٰۃ تک کی گنجائش نکلتی ہے بعض صورتوں میں. اب آج کے دور میں یہ صورت بڑی ریئر سمجھی جائے گی کہ بھئی کوئی مسافر اپنے ملک میں پیسہ رکھتا ہو تو اس کو پھر کیسے دیا جائے, کیونکہ آج تو صورت حال یہ ہے کہ دنیا میں کہیں پر بھی آپ ہو آپ اپنے پیسے کا انتظام کر سکتے ہیں. جو بھی صورت ریئر بن سکتی ہے وہ بنائی جائے گی, اور ریئر بہت زیادہ نہیں ہوگی انشاءاللہ, کچھ شکلیں ایسی نکل جائیں گی اور آج بھی واقع اور موجود ہوں گی جس کے اندر مسافروں کو ضرورت ہوگی, تو پھر یہ قرآن کا یہ حکم اس وقت میں پورا کرنے کے لیے ہوگا. وہ پھر رقاب وسائلین, جو لوگ سوال کرتے ہیں ان کو دینا. ایک تو بھکاریوں کے قصے ہیں یہاں پر, یعنی کہ جو لوگ بطور پیشہ اس فیلڈ کو اپنائے ہوئے ہوتے ہیں, مانگنے والی فیلڈ کو اپنائے ہوئے ہوتے ہیں, ظاہر سی بات ہے ان کو دینا تو مزید ان کی حوصلہ افزائی کرنا اور اپنے معاشرے کو مزید اپاہج کرنے کے مترادف اور ہم معنی ہوگا. تو ان کے بارے میں تو یہ بولیں گے کہ جن کے بارے میں آپ کو پتہ چل جائے کہ یہ اس گروہ سے تعلق رکھتے ہیں ان کو نہ دو, کیونکہ وہاں پر وہ سوال کرنے والے کم دھوکہ دینے والے زیادہ ہیں, تو ان کو دینا گویا دھوکہ دینے والوں کا تعاون ہو رہا. لیکن جہاں پر صورتحال مخفی ہے ہم کو پتہ نہیں ہے کہ وہ ضرورت مند ہے یا نہیں ہے, تو علماء کہتے ہیں کہ بھئی دے دینا چاہیے. حدیث شریف میں بھی آیا سوال کرنے والے کا تم پر حق ہے اگرچہ سوال کرنے والا گھوڑے پہ سوار ہو. گھوڑے پر سوار ہونا تو اس کے مالدار ہونے کی نشانی ہے نا, گھوڑا اس کے پاس ہے پھر ضرورت ہے تو وہ بیچ کے اپنی ضرورت میں کام ملا. حضرت پاک صلی اللہ علیہ وسلم فرما رہے ہیں کہ جو گھوڑے پر بھی اگر کوئی سوار ہے تو اگر وہ سوال کرتا ہے تو تم پر وہ بھی سائل ہے اور اس کو دینا بھی تمہارا حق بنتا ہے. تو اگر کسی کی صورتحال سے ہم واقف نہیں ہیں کہ وہ مالدار ہے غریب ہے وہ دھوکہ دینے والا ہے یا ویسے ہی ضرورت مند ہے وغیرہ, تو پھر ایسی صورت میں وسائلینہ کی بنیاد پہ اس کو دے دینا چاہیے. مفتی شفیع صاحب رحمۃ اللہ علیہ ایک دفعہ ان کے واقعات میں ملتا ہے کہ گزر رہے تھے تو کسی راستے میں کسی نے مانگ لیا تو حضرت نے آگے بڑھا کے اس کو دے دیا کہ جو بھی دینا تھا دے دیا. ساتھ میں جو سفر کے ساتھی تھے انہوں نے کہا کہ بھائی حضرت یہ لوگ ان کی عادت ہوتی ہے مانگنے کی, دیکھ دکھا کے دینا چاہیے. تو حضرت نے فرمایا کہ بات آپ کی بالکل صحیح ہے لیکن ہمارا ذہن کسی اور طرف کام کر رہا تھا اس لیے ہم دے دیے. وہ بات یہ تھی کہ اگر اللہ تعالیٰ بھی ہمارے کو دیکھ کے دینا شروع کر دے تو پھر کیا ہوگا, اس لیے ہم دے دے رہے. تو ایک طرف مفتی شفیع صاحب رحمۃ اللہ علیہ کا جیسا ذہن رکھنے والے لوگ ہیں, دوسری طرف خود ان کے استاد مفتی عزیز الرحمان صاحب رحمۃ اللہ علیہ جن کے فتاوی کو خود مفتی شفیع صاحب رحمۃ اللہ علیہ فتاوی دار العلوم دیوبند کے نام سے جمع کیے دو جلدوں کے اندر, وہ ہیں, وہ فرماتے تھے کہ یہ بازار میں پھرنے والے چوراہوں پہ رہنے والے جو فقراء ہوتے ہیں ان کو نہیں دینا چاہیے. بہرحال دونوں مزاج کے علماء فقہا اور اولیاء اللہ ملتے ہیں. آدمی کا رجحان یا کسی موقع پر اس کا دل کا کانٹا جس طرف جھک جائے وہ اس طرف چلے, کیونکہ ضمیر بھی انسان کا اس کا رہبر ہوتا ہے, ہر انسان کا ضمیر اس کا رہبر ہوتا ہے, ایسے موقعوں پہ ہی کام آتا ہے. وہ پھر رقابی, غلاموں کے چھڑانے کے اندر بھی مال کا دینا یہ اللہ کو بڑا پسند ہے, اور ایسا کرنے والے بر کرنے والے نیکی کرنے والے ہیں اور ان کا اصحاب البر میں شمار ہے. اب غلاموں کی شکل اس وقت میں موجود نہیں ہے لیکن اس کی متبادل شکل موجود ہے, وہ یہ ہے کہ جیلوں کے اندر جو بے قصور لوگ موجود ہیں ان کی رہائی کی کوششوں میں پیسہ صرف کرنا. وہ اقام الصلاۃ, ایتا مال دینا اور کہاں کہاں دینا اس کو بیان کرنے کے بعد فرماتے ہیں مالی عبادت ہو گئی, اب اس کے بعد بدنی عبادت نماز کو قائم کرنا, پھر اس کے بعد وآت الزکاۃ زکوٰۃ ادا کرنا. یہ ہے وہ پوائنٹ جہاں پہ ہمارے ذہنوں کو کلک ہونا چاہیے کہ ساری مالی ضروریات کو زکوٰۃ سے ہی پورا نہیں کرنا ہے شریعت میں. زکوٰۃ ایک مصرف ہے, ایک عمومی مصرف ہے, لیکن اس کے بعد بھی 100 تقاضے سامنے آئیں گے مال کے تو اس میں زکوٰۃ دینے کے ہیلے بہانے ڈھونڈنا نہیں ہے. جو 39 حصے بچے ہوئے ہیں اس میں سے دینا ہے, زکوٰۃ تو 40ویں حصے میں ہے, تو باقی جو 39 حصے بچے ہیں ان کا کیا کریں گے؟ تو وہ 39 حصوں کو خرچ کرنا ہے ان کے دینے میں, اوپر جو مصارف آئے وہ الگ ہے, زکوٰۃ کے مصارف الگ ہے. مدارس کے دینے کے اندر بھی, مدارس میں دینا ہو, رشتہ داروں کو دینا ہو اور دوسرے موقعوں سے دینا ہو, ضرورت مندوں کو دینا ہو, اگر وہ ضرورت مند रिश्तेदार वगैरह मुस्तहिक ज़कात हैं तो बिल्कुल ज़कात देना चाहिए उनको, लेकिन अगर हम ज़कात दे चुके हैं फिर उनकी ज़रूरत निकल के आई तो अब जहन इस तरफ चलता गया, अगले साल की ज़कात में इनको निमटा देंगे, यानी अगले साल की ज़कात देना शुरू कर दिए और इस साल उनकी ज़रूरतें पूरी की जा रही। इसमें भी हरज नहीं है, लेकिन ये तबीयत का बुखल है, अल्लाह ताला यही बुखल निकालना चाह रहे। वह हज़रत अनफुसुश, इंसान के दिल में बखीली का मादा रखा गया, हर इंसान के साथ में है वो। तो वह अख्ताला ये जो मसारिफ अलग अलग बयान फरमाए कि यतीमों को दो, रिश्तेदारों को दो, मिस्किनों को दो, मुसाफिरों को दो, सवाल करने वालों को दो, गर्दनों के और कैदियों के छुड़ाने में दो, ये बोलने के बाद फिर अलग से वह आता ज़का ज़कात दो, और सूरह तौबा के अंदर ज़कात का मसरफ़ ये लोग हैं बल्कि वहाँ पर बयान कर दिया गया। तो वहाँ इसमें से आधे हैं आधे नहीं हैं। इससे समझ में आता है कि ज़कात बैतुलमाल को भेज दो अगर इस्लामी हुकूमत है तो, वो जहाँ सर्फ करना है करे, उसके बाद जैसे जैसे तकाजे तुम्हारे सामने आते रहें वैसे वैसे तुम अदा करते रहो, और उसके लिए ज़कात की तरफ नज़र और जहन जमा के और अटका के मत रखो, बल्कि जो 39 हिस्से बचे हुए 39 हिस्से अपने माल के उसमें से देने की आदत डालो। वलमुफून अब आहदी मिज़ा आहदू, और वो लोग जो अपने अहद को पूरा करें जब भी अहद करें, एक वादा होता है अल्लाह की तरफ से, अल्लाह से किया हुआ, इसको नज़र और मन्नत बोलेंगे, मन्नत मानते हैं लोग, तो अल्लाह से वादा कर रहे हैं कि फ़लाँ काम हो गया तो हम ये काम करेंगे। मिसाल के तौर पे अगर अल्लाह ने मेरा फ़लाँ काम मना दिया तो मैं 10 बकरे कुर्बान करूँगा और उसको मैं सदका करूँगा, गरीबों को खिलाऊँगा, मैं 100 आदमी को खाना खिलाऊँगा, मसलन मैं हज पे जाऊँगा, तो ये मन्नत मान रहे हैं, उम्रा करूँगा या किसी को हज उम्रा करा दूँगा, ये मन्नत मान रहे हैं, ये भी अल्लाह से वादा हुआ। तो वलमुफून बिअहदिहिम, अल्लाह से किए हुए वादों को जो पूरा करते हैं वो भी, ये भी बिर के हिस्से में आता है, लोगों से किए हुए जो वादे हैं वो भी बिर में आते हैं। वलमुफून बिअहदिहिम, कुरान करीम में सूरह माईदा के शुरू में आया, या अय्युहल्लज़ीना आमनु औफू बिलउकूद, तमाम वादों को पूरा करो। अब वो वादे अल्लाह से किए हुए भी उसके अंदर आते हैं और मखलूक से किए हुए भी उसके अंदर आते हैं, बस इसमें हमारी थोड़ी सी रियायत यह है, इज़ा आहदु, नेक लोग वो हैं जो वादे को पूरा करते हैं जब पूरा जब भी वो वादा करते हैं, यानी वादा करने के जब नीयत थी उसके पूरा करने की, बाद में मौका नहीं हुआ तो वादा पूरा करने का सवाब मिल गया, वो बंदा नेकों में शुमार हो गया। अब जो बंदा ऐसा है कि नीयत तो थी मौका भी था, नीयत और मौका मैच होने के बावजूद उन्होंने वादा पूरा नहीं करे तो अब उन्होंने सिर्फ नीयत की वजह से नहीं आएंगे, क्योंकि नीयत सच्ची थी नहीं थी, मौका बताया, मौका आने पर भी उसको अंजाम नहीं दिए, मतलब नीयत सच्ची नहीं थी, तो सिर्फ वहाँ नीयत का सवाब मिलेगा ऐसा नहीं है। मौका नहीं मिला, नीयत सच्ची थी तो नीयत का सवाब मिलेगा, नीयत सच्ची थी मौका मिल गया फिर नहीं करे तो नीयत का सवाब नहीं मिलेगा। और एक तीसरी किस्म वो भी होती है जो शुरू से ही टालने की नीयत से वादा कर लेती, तो उनकी इसमें कोई तारीफ नहीं आई है। वलमुफून बिअहदिहिम इज़ा आहदु, वस्साबिरीन फिल बासाई, और जो सब्र की सिफत रखने वाले हैं, फिल बासाई माली तंगी में, बदनी मजरतों में, बीमारियों में, और जानी नुकसानात में, जंग के मौके से इंसान पर जो मुश्किलात आती हैं माल की लाइन से आती हैं, अल्लाह ने फरमाया उस वक़्त भी सब्र होना होता है। फिल बासाई, बीमार पड़ जाते हैं बीमारियों की सूरत में आती है, व ज़र्राए, जानी नुकसान की सूरत में आती है जंगी मौक़ों से या वबाओं की सूरत में, तो वो सरवहीन अलबासी उलाइकल्लज़ीन सदकू। अब हक़ ताला फरमा रहे हैं जिनमें ये क्वालिटियाँ और सिफात मौजूद हैं ये लोग हैं सच्चे, मतलब अब तंज हो रहा उन पर, तुम जो समझ रहे थे क़िबले की तरफ मशरक़ या मगरब की तरफ रुख करके कि हम अहलुल बिर हैं, हम नेक हैं, नहीं, तुम अपने नेकी के दावे में सच्चे नहीं हो। यहूदियों को अहले किताब को खिताब है कि तुम अपने नेक होने के दावे में सच्चे नहीं हो, क्यों? इसलिए कि अब ये जो स्केल पेश किया गया है इस स्केल में तुम अपनी जिंदगियों को मेजर करके देख लो। मन आमन बिल्लाह, अल्लाह पर कितना ईमान रहा, हजरत उज़ैर को खुदा का बेटा बना के बैठ गए, हजरत ईसा को खुदा का बेटा बना के बैठ गए, वल यौमिल आखिर, आखिरत के दिन पर ईमान लाने को बोला गया तो जन्नत को अपने साथ खास कर लिए, जहन्नम पर खुद को हराम कर लिए। लन तमस्सरन नारु, सूरह बकरा में हम पीछे पढ़ के आए हैं, लन तमस्सरन नारु इल्ला अय्यामन मादूदा, हम अव्वल तो जहन्नम में जाएंगे नहीं, अगर गए भी तो बस थोड़े दिन के लिए। वक़ालू लन यदखुलल जन्नता इल्ला मन काना हूदन अव नसारा, ये भी पढ़ लिए कि भाई जन्नत में सिर्फ या तो यहूदी जाएंगे या नसरानी। तो ये तो अपने अब्बा की जागीर बना लिए थे आखिरत को, उस बारे में अर्ज़ किया जा रहा कि उलाइकल्लज़ीना सदकू, नहीं तुम सच्चे नहीं हो क्योंकि इस स्केल में तुम फिट नहीं बैठते हो। वल मलाइका, फरिश्तों पर ईमान लाने था, तुम कैसा ईमान लाए? बोले जिब्रील पे हम ईमान नहीं लाते क्योंकि उन्होंने अजाब लाते हैं, वो भी पढ़ लिया हम, कुल मन कान आदु वल्ली जिब्रीला। ये कुरान पर ईमान हम इसलिए नहीं लाते कि कुरान लाने वाले जिब्रील हैं, اور جبریل سے ہمارے کو نفرت ہے کیونکہ بہت سارے عذابات انہوں ہمارے اوپر لے کے آئے. اگر میکائل قرآن لاتے تو ہم مان لیتے تھے. یہ ان لوگوں نے پیچھے بات آئی تھی, تو اب اس اسکیل میں یہ بھی فٹ نہیں بیٹھتے کہ فرشتوں پر ان کا ایمان کامل نہیں ہے. والکتابی, قرآن اترا تو قرآن کو ماننے کے لیے تیار نہیں. حضرت عیسیٰ علیہ السلام پر انجیل اتری تو اس کو ماننے کے لیے تیار نہیں. یہودی تو کتابوں پر ایمان ان کا ناقص. والنبیین, نبیوں پر ان کا ایمان ناقص ہے کہ حضرت عیسیٰ علیہ السلام کو نبی نہیں مانتے, حضور پاک صلی اللہ علیہ وسلم کو نبی نہیں مانتے یہودی. اور جن کو نبی مانا بھی ان لوگوں نے تو پھر ان کے ساتھ کیسی کیسی زیادتیاں اور بےہودیاں بدتمیزیاں کی, کسی کے تکلیف کے در پہ رہے اور کسی کو قتل تک کر ڈالا انہوں نے. توہین عام سلوک تو ہمیشہ ہی ہوتا رہا کہ نبی گئے اور جا کر کے ان کی فرمائش پر اللہ کی طرف سے تورات کی تختیاں لے کر آئے تو ان پہ ہی شبہ کر رہے ہیں. پتہ نہیں کہاں سے اٹھا کے لا لیے آپ, اب ہمارے کو لے کے جاؤ اور پھر بتاؤ کہ واقعی اللہ نے آپ کو یہ تورات کی تختیاں دی ہیں تب ہم مانیں گے. نبی کے ساتھ میں انتہائی درجے کی بدتمیزی ہے یہ. اللہ تعالیٰ نے والنبیین, تو نبیوں پر تمہارا ایمان اس نوعیت کا رہا. وآت المال علی حبہ, اور جہاں تک مال دینے کی بات ہے تو تمہارے پاس تو یہ صفت ہے کہ تم اللہ کی کتابوں کے بدلنے کی بھی رقم لیتے ہو. دینا تو دور کی بات ہے, بدل دیتے ہو تم مال کی خاطر. دینے کا مزاج نہیں, لینے کا مزاج بنا ہوا ہے تمہارا, اور وہ بھی ایسی فاسد غرض سے, ایسی اوچھی حرکتوں کے ساتھ میں. واقام الصلاتا, نمازوں کے قائم کرنے کی بات جانتا کہ حضرت موسیٰ علیہ الصلاۃ والسلام نے حضور پاک صلی اللہ علیہ وسلم کو معراج میں کہا تھا کتنے اللہ نے نمازیں دی. حضور پاک صلی اللہ علیہ وسلم نے فرمایا 50. حضرت موسیٰ علیہ السلام نے فرمایا تھا بہت زیادہ ہے, مشکل ہو جائے گی. کم کراتے کراتے جب 5 پہ بات آئی اور حضرت موسیٰ علیہ السلام سے آخر میں پھر ملاقات ہوئی تو انہوں نے کہا کہ 5 بھی زیادہ ہے, میری امت سے 2 نہیں پڑے گئے. واقام الصلاتا, اس اسکیل میں بھی فٹ نہیں بیٹھتے. وآت الزکاتا, ظاہر سی بات ہے جو رشوت لے رہا ہو اللہ کے کتاب کو کلام کو بیچ کر کے وہ زکوٰۃ کیا دے گا. والموفون بعہدہم اذا عاہدوا, اور اللہ سے عہد کیا تھا کہ ہم ایسا کریں گے ویسا, مطلب جب بھی کوئی وعدہ کیا پھر اس میں ہیل حوالہ ان لوگوں نے نکالتے رہے, ہمیشہ نکالتے رہے, تو یہ ان کے وعدوں کی نوعیت رہی. والصابرین فی البأساء والضراء وحین الباس, اور صبر سے یہ لوگ کیا کام لیں گے. ان لوگوں سے تو کھانوں پہ صبر نہیں ہوا, ہم پڑھ کے آئے ہیں لن نصبر علی طعام واحد, یہ من و سلوہ نہیں چلتا بھائی. اب ہمارے کو جو ہے نا زمین سے اگانے کے کھانے کا کاشتکاری کا کوئی سامان دو, کوئی مصروفیت دو, وہاں سے ہم اگا کے اپنی مرضی کے سبزیاں کھائیں گے. تو صبر کی نوعیت ان کی یہ رہی. وحین الباس, اور جنگ کے میدان میں کیا بہادری یہ دکھاتے. ان کو بولا گیا چلو جاؤ بیت المقدس کو فتح کرو تو بولے اذهب انت وربک فقاتلا انا هاهنا قاعدون, آپ اور آپ کا رب جاؤ موسیٰ, ہم جو ہے نا ادھر بیٹھے ہوئے ہیں انتظار کر رہے ہیں, تم فتح کر کے آئے تو ہم جو ہے نا انشاءاللہ شان سے داخل ہوں گے اس کے اندر. یہ ان کی بہادری کے قصے ہیں. اس اسکیل میں کہیں بھی تم فٹ نہیں بیٹھتے تو کس منہ سے تم اپنے آپ کو اہل البر میں شمار کر رہے ہیں. یہ منہ اور مسور کی دال. اہل البر ہم ہیں, یہودی ہیں تو یہ یہودیوں کا منہ ہے اور بر کی دال ہے. اولئک الذین صدقوا, اب اس اسکیل میں صحابہ کو دیکھو, تو یہودی ہو گئے, دوسری طرف صحابہ حضور پاک صلی اللہ علیہ وسلم کے ماننے والے. تو اللہ پر ایمان لانے کے لیے بولا گیا تو حضرت بلال رضی اللہ عنہ کو عرب کے صحرا کی اور ریتیلے میدانوں کی تپتی ہوئی ریت پر جھلسا دینے والی گرمی میں بھاری بھرکم اور گرم چٹانے ان کے سینوں پر رکھا جاتا تھا, گلے میں پھندے ڈال کر رسی ڈال کر کھینچا جاتا تھا, بچے ان کو پتھر مارتے تھے, اس کے باوجود احد ہی کا نعرہ ان کی زبان سے نکلتا تھا. تم کو تو کوئی مجبوری نہیں تھی تو عزیر ابن اللہ بول لیے, اور ادھر یہ مجبوری یہ پریشانیاں ہیں, اس کے باوجود زبان سے نعرہ احد کا نکل رہا. ہر اسکیل میں دیکھ لیں صحابہ کی شان الگ ہے. نبیوں پر ایمان لانا ہے. حضرت خبیب رضی اللہ عنہ, غالباً حضرت خبیب رضی اللہ عنہ, ان کو تختہ دار پہ یعنی سولی دینے کے واسطے ہینگ کرنے کے لیے لے گئے, بلکہ ان کو ہینگ کر دیا گیا, بس وہ آخری مرحلہ باقی ہے. اس وقت ان سے پوچھا جا رہا ہے کافروں کی طرف سے کہ اب جس مشکل میں تم ہو, اس مشکل میں کیا محمد کو رکھ کے تم کو چھوڑ دیا جائے, اس کے لیے تیار ہو؟ آزمایا جا رہا. بولے یہ تو پھر بہت بڑی بات ہے, میرے کو تو یہ بھی گوارا نہیں ہے کہ میری جان کے عوض میں محمد کو کوئی کانٹا چبھ جائے. کانٹا چبھ جائے مجھے گوارا نہیں ہے. اور یہ کام بول رہے ہیں, یہ اسٹیج پہ بیٹھ کے کرسی پہ بیٹھ کے نہیں بول رہے ہوں, ممبر پہ بیٹھ کے نہیں بول رہے ہوں, تختہ دار پہ بول رہے ہوں. ول کتابی, کتابوں پر ایمان لانا تھا, सबसे आखिर में कुरान आया। देखा गया तो पिछली किताबें तो इनके सामने न उतरी हैं न उतर रही हैं, उतर रहा तो सिर्फ कुरान, लेकिन उनको बोला गया मानो तौरात को भी मानो इंजील को भी मानो जबूर को भी, बोले बोले ला नुफर्रिक, फर्क नहीं करते हम कि एक को माने एक को नहीं माने, सबको मानेंगे, अंबिया को मानना है सबको मानेंगे, हजरत आदम से लेकर हजरत प्रोफेसलम तो जितने आए सबको मानेंगे। माल देना है अल्लाह की मोहब्बत में, माल की मोहब्बत के जरूरत के बावजूद, और खुश दिली से देना है, तो ऐसा दे के दिखाया। हुज़रत पाक सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया इस सहाबा का आधा मुट्ठी सदका करना, जाओ वो भी जाओ गेहूं तुम्हारे ओहद पहाड़ के बराबर सोना खर्च करने करे तो भी उनके सवाब को नहीं पा सकते। ओहद पहाड़ 7 मील में फैला हुआ है, 7 मील में फैला हुआ पहाड़ जितना सोना हम खर्च कर लें बाद वाले सहाबा के बाद वाले, हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम फरमा रहे और उन्हों सहाबा एक मुट्ठी आधी मुट्ठी जो सदका करें, बोले तुम्हारा सोना वो भी पहाड़ हर पहाड़ के बराबर उस उनके वो आधी मुट्ठी जो के सदके के सवाब को नहीं पहुंच सकता। ऐसा इखलास, ऐसा इशार, ऐसी खुशदिली और ऐसा इखलास, यानी अल्लाह को राजी करने का जज्बा। दूसरा इशार हजरत तलहा रजी अबू तलहा रजी अल्लाह अन्हु का, जो दूसरे थे सहाबा इकराम का, मौका मौके से आता रहा। जंग के मैदान में 3 सहाबी जख्मी हो गए, जख्मी हालत में जान बलब है, जान बलब यानी होंठों पर है, निकलने पर है, रूह निकलने पर है, करीब है, प्यास की आवाज पुकार रहे हैं कोई के पानी पानी पानी। तो जो लोग इस खिदमत में रहते हैं कि जख्मियों को पानी पिलाएं मरहम पट्टी करें, वो सुन के जाते हैं एक सहाबी के पास पानी, तो वो बोलते हैं आगे से आवाज आ रही पहले उनको देखो। दूसरे के पास पानी लेके बंदा जाता है तो वो बोलते हैं मेरे थोड़ा सा और आगे से आवाज आ रही पहले उनको देखो, हो सकता मुझसे ज्यादा जरूरत, ये खुद जाम बलब है। तीसरे के पास वो जाते हैं तो तीसरा कहता है वो पहले के पास जाओ, इसको तो पता नहीं है, सिर्फ आवाज से पानी की आवाज से अंदाजा लगा रहे हैं कि यहाँ पे किसी और को भी जरूरत है। तीसरे के पास जाते हैं तो वो भिजा देते हैं पहले वाले के पास कि उधर से आवाज आ रही है पहले उनके पास जाओ। वो पहले के पास आते हैं वो भी शहीद, दूसरे के पास फिर आते हैं वो भी शहीद, तीसरे के पास आते हैं वो भी शहीद। सहाबा का इशार व फिर रिकाब, अल्लाह ताला ने फरमाया कि गर्दनों के छुड़ाने में पैसा खर्चा करो। एक एक सहाबी ने जिनको अल्लाह ने वसात और इस्तेआत बख्शी थी 30,000 गुलामों को आजाद किया, खरीद के खरीद के। हजरत उस्मान रजी अल्लाह अन्हु जब भी हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम की तरफ से माल का तकाजा सामने आता था कि भाई दो, जरूरत है अल्लाह के रास्ते में लगाने की, ऊंट भी देते थे, ऊंट के ऊपर जिस सामान की एक सवार को जरूरत होती है ऊंट सवार को उस वो सामान दे देते थे। ऐसे 900 ऊंटों के तोहफे उन्होंने दिए हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम को एक वक्त वाहिद में। मुसलमानों को पानी की तंगी पेश आ रही थी, एक कुआं अच्छा था जहां से मुसलमान पानी लेते थे, वो यहूदी के कब्जे में था, वो यहूदी से उसको खरीद लिया, खरीद के मुसलमानों पे वक्फ कर दिया। थोड़ा सा यानी ताजिर तो वो बहुत बड़े थे, चमड़े के ताजिर थे, वो लेदर का कारोबार था उनका, दिमाग चलाना चाहे तो यहां भी चलाते थे। यहूदी से अगर एक 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 डोल का उनको एक दिरहम मिलता था तो मुसलमानों से 20% ले सकते थे, 20 सेंट ले सकते थे, नहीं आखिरत वाली तिजारत की उन लोगों ने। वाकाम सलात व आता ज़का, नमाज पढ़ के दिखाया कैसा पढ़ा, नमाज को कायम कैसे किया, अल्लाहु अकबर। एक सहाबी रबात पर हैं, रबात कहते हैं इस्लामी सरहदों की हिफाजत को, तो 2 सहाबी जिम्मेदार हैं कि फुला तरफ से फुला पहाड़ी के पीछे से दुश्मन का खदशा है, ऐसा करते हैं हम दोनों यहाँ के जिम्मेदार हैं, थोड़ी देर मैं सो जाऊंगा और तुम जाग लेना, फिर उसके बाद मैं जाग लूंगा तुम सो जाना। ये कह गए, एक आराम करने के लिए लेट गए। अरे भाई खाली जाग के क्या करते, चलो कुरान पढ़ते हैं, चलो नमाज पढ़ते हैं, नमाज पढ़ रहे हैं, आके तीर लगा, नमाज खत्म नहीं कर रहे कुरान के और नमाज के इश्क में, तीर लग गया खून बहरा। मुल साहब खून निकलने से तो वजू टूट जाता, नमाज इच कर रही उनकी, ये सवाल यहां नहीं बनता। यहां पे तो उनका वो जज्बा वो इश्क देखा जाएगा जिसमें से शायद सारे बाद के शहीदों की कुर्बानियों को तोला जा सकता उस मौके की। अल्लाह वह आता ज़का, ज़कात देना है। साहबा ने ज़कात ही नहीं अपने घर का चप्पा चप्पा छान मार के एक एक सुई तक ला के राह खुदा में सर्फ कर दी। आधा माल लेके आए कोई, चौथाई माल लेके आए कोई, 10वां हिस्सा लेके आए कोई। अबू बकर रज़ियल्लाहु अन्हु ग़ज़वा तबूक के मौके से गालिबन जो माल लेके आए थे, घर में ऐसे दीवार पर टटोल टटोल के देख रहे थे पूछे घर के बच्चे क्या देख रहे हैं, बोले यहाँ पे सुई थी, सुई यहाँ पे रखे थे दीवार में लगा के, कहीं वो घर में नहीं रह जाए जबकि इस्लाम को और हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम के को ज़रूरत है इस्लाम के लिए। वल मुफून बि आहदिहिम इज़ा आहदू, और जब अहद करें तो अपने अहदों को पूरा करें। अहद पूरा करने की मिसालें सहाबा इकराम में बेशुमार। माली तंगियों के अंदर, मक्का के अंदर कैसी तंगियां नहीं थी, शैबे अबी तालिब के अंदर हजरत साद बिन अबी वक्कास रजी अल्लाह अनु फरमाते हैं कि भूख की वजह से हम लोग बहुत परेशान रहते थे। मर्द परेशान हैं, औरतें परेशान हैं, बूढ़े परेशान हैं, बड़े परेशान हैं, बच्चे बिलबिला रहे हैं, और कुफ्फार हम पर रहम खाने के लिए तैयार नहीं है, और हम किसी भी चीज़ को खाने के लिए तैयार हैं। भूख का वो आलम है। 3 साल तक, 2.5 साल तक वो शैबे अबी तालिब में महसूर रहे, बाइकट किया काफिरों ने मुसलमानों का। तो उस वक्त में हजरत बिलाल रजी अल्लाह अनहु अब सिर्फ अपनी बगल में छुपाकर जिस चीज़ को ला सकते थे वो लाते थे कभी कभी, और वो फिर उबाल के साफ करके, उबाल के वो चमड़े, चमड़ा वो हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम ने हजरत बिलाल ने खाया है। ये गौर करने की बात है, हजरत बिलाल अपने बगल में जितनी चीज छुपा के ला सकते थे ऐसा छुपा के, सिर्फ उतना मुयस्सर आ रहा था, क्योंकि कुफ्फार नाकाबंदी किए हुए थे। अबू जहल ने ताजिरों से यह कह दिया था कि तुमको इनको माल नहीं बेचना है, शेबे बि तालिब वालों को और मुसलमानों को, मोहम्मद और उनके साथियों को, बनु हाशिम को, बनु मुत्तलिब को माल नहीं बेचना है, अगर उससे तुम्हारा नुकसान हुआ उसकी भरपाई मैं करता हूं। इस तरह से वो चला रहा था। सहाबा इकराम उस वक्त में इन मुश्किलात से गुजरे, माली तंगियों में ऐसा सबर करके दिखाया। हजरत साद बिन अबी वक्कास रजी अल्लाह अन्हु फरमाते हैं कि एक रात में पेशाब कर रहा था, पेशाब का जिस चीज पे गिर रहा था वो किसी चीज के होने की निशानदेही कर रहा था कि यहाँ कोई चीज है, तो मैं उसको उठा लिया और उसको धो के, उसको भिगा के फिर मैं उसको खा लिया, मुझे आज तक नहीं पता वो चीज क्या थी। ऐसे कई वाकयात है सहाबा के, सैकड़ों हैं, एक नहीं। जंगों के मौकों से पूरी पूरी जंग सहाबा इकराम ने खजूर खाकर, एक एक खजूर खा करके गुजारा गुजारा किया। सहाबा से पूछा गया मुश्किल नहीं होती थी, तो बोले कदर तो उस वक्त हुई एक खजूर की जब वो मिलना भी बंद हो गई। वसाबरी नफिल बसा वर्रा, मुसीबतों पर चाहे बीमारियों की शक्ल में आए सबर करके दिखाते थे। एक सहाबी को 35 साल गालिबन हजरत इमरान बिन हुसैन रजी अल्लाह अन्हु, उनकी रान में एक फोड़ा था, जख्म हो गया था, 35 साल तक उनको जख्म था। एक सहाबी ने दुआ हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम से बीमारी की फजीलत सुन ली थी कि इसे गुनाह झड़ते हैं, तो दुआ कर लिया रसूल या अल्लाह मुझे बीमार दाइम, मैं जब तक बीमार जिंदा रहूं मुझे बीमार कर दे। ऐसी दुआ की इजाज़त नहीं है, लेकिन वो गलबा शौक में, नेकियों के शौक में वो कर गए और उनकी दुआ कबूल हो गई। जिंदगी भर हल्की हरारत रहती थी उनको, हल्की मुसलसल बुखार, हल्का सा बुखार रहता था, बीमारी की फजीलत की बुनियाद पे, यानी फजीलत की बुनियाद पे खुद को जिंदगी भर बीमार रखने तैयार हो गए। वहीन अलबास, और जंगों के मैदान में जो साबित कदमी उन लोगों ने दिखाई, अल्लाह अकबर, उलाइक अल्लज़ीन सदक़ू, एक तरफ वो अहले किताब हैं, एक तरफ ये सहाबा हैं, एक तरफ उनका दावा है और उनकी जिंदगियां हैं, दूसरी तरफ इनका कोई दावा नहीं है और इनकी जिंदगियां हैं। अल्लाह ताला फरमा रहे हैं इसीलिए जब उन्होंने नहीं बोला कुछ, तो फिर अल्लाह बोले हाँ तुम सच्चे हो। उलाए क्या हमुल मुत्तकों, जब उनको दावा था कि हम बड़े मुत्तकी हैं और इनको कोई दावा नहीं था सब करके भी, फिर अल्लाह बोल रहे हैं हाँ तुम मुत्तकी हो। या अय्युहल्लज़ीन आमनू कुतिबा अलैकुमुल क़िसासु फिल क़त्ला, ए ईमान वालो फर्ज किया गया तुम पर बदला लेना मक़तूलीन में। अल हुर्रु बिल हुर्रि, आज़ाद बराबर है आज़ाद के, वल अब्दु बिल अब्दि, गुलाम बराबर है गुलाम के, वल उनसा बिल उनसा, और औरत बराबर है औरत के। फमन उफिया लहू मिन अखीहि शैउन, जिस किसी को माफ़ी मिल जाए अपने भाई की तरफ से कुछ भी, ज़रा सी भी, फत्तिबा बिल मारूफ, तो कायदे के मुताबिक पैरवी करना है उसकी, व अदा उन इलैहि बि एहसान, और अपने भाई को माल अदा कर देना है हुस्न सुलूक नेकी के साथ। ज़ालिका तख़फ़ीफ़ुम मिन रब्बिकुम व रहमा, ये तख़फ़ीफ़ और आसानी है तुम्हारे रब की तरफ से और मेहरबानी है। فَمَنِ اعْتَدَى بَعْدَ ذَلِكَ فَلَهُ عَذَابٌ أَلِيمٌ, इसके बाद जो हद से गुजरेगा उसको दर्दनाक अजाब होगा। अब अबुआबुल बिर को का बयान शुरू हुआ तो तफसीलात बयान करने से पहले, जुज़ी छोटे छोटे अहकाम बयान करने से पहले, यानी ख़ास मौक़ों के, अल्लाह ताला ने पहले उसूल बयान कर दिए, ईमान, इबादत, ईता माल, इकामतुस्सला, ईता उज़्ज़का, सबर, ईफा वादा, ये 6 चीज़ें बयान कर दी गई। उसके बाद अब मुतफर्रिक अलग अलग अहकाम का बयान हो रहा। سب سے پہلے جان سے متعلق ایک حکم کو اللہ نے ذکر کیا جس کو اسلام میں جس کا تعلق حدود سے ہے، قصاص جس کو بولا جاتا ہے. قصاص کا معنی آتا برابری کرنا، جس نے کسی پر جتنی زیادتی کی اتنی ہی زیادتی اس پر اس سے کر لی جائے، اس کا بدلہ اس سے لے لیا جائے. وَإِنْ عَاقَبْتُمْ فَعَاقِبُوا بِمِثْلِ مَا عُوقِبْتُمْ بِهِ، اگر تم پر کسی نے زیادتی کی ہے تو تم جتنی زیادتی تم پر ہوئی اتنی اس کے ساتھ میں کر لو. وَإِنْ صَبَرْتُمْ لَهُ وَخَيْرٌ لِلصَّابِرِينَ، لیکن اگر تم صبر سے کام لے لیے تو یہ بہت ہی اچھی بات ہے. یہ اس موقع سے اتری تھی آیت، یہاں پر نہیں ہے وہ، کہ حضرت حمزہ رضی اللہ عنہ کا مسلح کیا تھا کفار نے، ان کا مسلح کرنا یعنی ان کے ناک کان کاٹے تھے، ان کا بدن چیر جیا تھا، ان کا کلیجہ نکال کے ہند نے جو اس وقت تک اسلام نہیں لائے تھے انہوں نے کچا چبایا تھا جوش انتقام میں، انتقام کی وجہ سے. تو اور دوسرے اور لوگوں کے ساتھ بھی یہ حرکت ہوئی تھی، تو ان کے وارثین نے اور رشتہ داروں نے قسم کھائی تھی کہ اگر ہم کو موقع ملے گا، کفار پر دوبارہ جنگ ہوئی ان کے ساتھ میں، تو ہم ان کا پھر ان کو بتائیں گے کہ ایسا کرنے کا انجام کیا ہوتا ہے، ہم بھی ان کے مقتولین کے ساتھ میں ایسے ہی کریں گے. تو حق تعالیٰ نے اس موقع سے یہ آیت اتاری کہ ٹھیک ہے تمہارے ساتھ زیادتی ہوئی، لیکن اس کا مطلب یہ نہیں ہے کہ تم کو بھی پھر انہی کی طرح بننے کے ہم ترغیب دیں. تو قصاص کا مطلب ہے سزا میں برابری کرنا، انتقام میں برابری کرنا. یہاں پر مطلب ہے کسی نے جان بوجھ کر کسی دوسرے کو قتل کر دیا ہے. جان بوجھ کر قتل کرنا دو مطلب ہے کہ اس کے لیے ایک اصطلاح ہے، قتل کی کئی قسمیں، قتل خطا ہے، قتل عمد ہے، قتل بالسبب ہے، قتل شبہ عمد ہے، یہ الگ الگ قسمیں ہیں. تو ہر صورت میں کسی نے کسی کی جان لے لی تو قصاص لے لیا جائے گا، ایسا نہیں ہے، بلکہ قتل کی ایک خاص قسم قتل عمد ہے، اس کے اندر قصاص لیا جائے گا بس. اور وہ قسم کیا ہے؟ کسی ایسے ہتھیار سے جس ہتھیار سے آدمی کا جسم کٹ سکتا ہے، جس میں دھار ہوتی ہے اور خون بہنے کی، گوشت کاٹنے کی، اس میں خون بہانے کی صلاحیت ہے، اس سے کسی نے کسی کو مارا ہے، مار ڈالا ہے، تو وہ آتا ہے قتل عمد میں. اور ایسا کسی نے کسی کو قتل کیا ہے تو پھر حکم بنتا ہے قصاص کا. اور قصاص لینے کا اختیار بھی صرف حکومت کو ہے، اسٹیٹ کو ہے، افراد کو اور وارثین کو نہیں ہے. وہ مطالبہ کر سکتے ہیں، وہ اپنا حق لے کے رہ سکتے ہیں، لیکن خود آگے بڑھ کر کے وہ ان کو قتل کر ڈالیں اس کی اجازت نہیں ہے. اور حق تعالیٰ فرما رہے ہیں فی القتل مقتولین میں برابری شرط ہے. ایک طرف کا ایک مارا گیا ایک قبیلے کا، تو دوسرے قبیلے کا بھی ایک ہی مارا جائے گا، ادھر کے ایک ہمارا ایک تمہارے دس، ایسا نہیں چلے گا. فی القتل مقتولین میں برابری، کیفیت قتل میں نہیں، جلا کے مارا ہے تو تم بھی جلا کے مارو نہیں، کسی نے پانی میں ڈبو کے جان لے لی ہے تو پانی میں ڈبا کے مارنا ہے نہیں، کسی نے زہر دے کے مارا ہے تو زہر دے کے مارنا نہیں. مطلب یہ جو برابری ہے یہ قتل کرنے کے انداز میں برابری نہیں ہے، صرف تعداد میں، کوانٹیٹی میں، کہ ادھر ایک ہے تو ادھر بھی ایک ہونا، ادھر دس ہے تو ادھر بھی دس ہونا، یہ مطلب ہے. اس کے بعد اس کی تشریح میں اقتالہ فرما رہے ہیں اور تھوڑی سے آگے کہ آزاد برابر ہے آزاد کے، غلام برابر ہے غلام کے، اور عورت برابر ہے عورت کے. اس کا ایک مطلب تو یہ بنتا ہے کہ ایک قاتل اگر آزاد ہے تو مقتول بھی آزاد ہے، لے لیا جائے گا بدلہ. جس وقت میں یہ آیتیں اتری اس وقت قصاص کے حوالے سے بہت سی بے اعتدالیاں اس میں پائی جاتی تھی. مان لیجئے قتل کرنے والا اگر، مرنے والا اگر غلام ہوتا اور بڑے خاندان کا ہوتا، کسی بڑے صاحب کا، بڑے دولت مند کا، یا بڑے زیجہ آدمی کا ہوتا، تو وہ قاتل کے آزاد سے بدلہ لیتے تھے کہ ہمارا غلام تمہارے آزاد کے برابر ہے. اس طرح اگر قتل کر مقتول جو ہے وہ عورت ہوتی کسی بڑے خاندان کی، بڑے قبیلے کی، تو وہ لوگ مرد سے انتقام لیتے تھے، اس طرح وہ کرتے تھے. تو حق تعالیٰ فرما رہے الحر بالحر، یہ مسئلہ جان کا ہے اور جان سب کی برابر ہے، جان سب کی برابر ہے. بعض دفعہ یہ بہت ایک اہم مضمون ذہن میں آیا تو سنا دینے کا دل چاہ رہا. بعض دفعہ اللہ تعالیٰ سے لوگ اپنے آپ کو حق پہ سمجھ کے عدل کا مطالبہ کرتے کہ اللہ انصاف فرما، ہمارے ساتھ انصاف فرما. ایک صاحب ایک مقدمے میں پھنس گئے، وہ بھی جان کے، اور ان کو پھنسایا گیا ناحق طور پہ کہ یہ فلاں کا قتل انہوں نے کیا ہے. ان کو پتا ہے کہ میں نے قتل نہیں کیا ہے. اب وہ دعا کر رہے ہیں اللہ تعالیٰ سے اللہ انصاف فرما، تو ان کی دعا قبول ہو گئی اور وہ لٹک گئے، یعنی ان کے حق میں فیصلہ ہو گیا ان کے اعدام کا اور ان کے قتل کا کہ ان کو سولی دے دی جائے گی. بھائی بولے اللہ میں نے تو انصاف مانگا تھا. تو ان کو پھر الہام ہوا کہ تم نے انصاف مانگا نا، ہم نے انصاف ہی کیا. جان کا بدلہ جان ہے، تم نے مکیاں بہت ماری ہیں، तुमने छोटे छोटे जानवर बहुत से मारे हैं, हशरातुल अर्ज़ को तुमने कत्ल किया है, वो तो बहुत सारी जानें तुम ले चुके हो, हम तो सिर्फ एक जान का मुआवजा दे रहे हैं तुमको, एक का हिसाब ले रहे हैं तुमसे। तो अल्लाह ताला से हर हाल में फजल मांगना चाहिए, उनका इंसाफ और अदल कभी भी नहीं मांगना चाहिए। वो अदल हैं, लेकिन हमारी ये जुरत नहीं, हमें ये जुरत नहीं करना चाहिए कि या हिमाकत नहीं करना चाहिए कि हम अल्लाह से उनका अदल मांगे, क्योंकि हमको अपनी कमजोरियों का अंदाज़ा नहीं है कि कहाँ कहाँ हम क्या करके बैठे हुए हैं, और उनसे कोई चीज़ चूकी भी नहीं है, कोई चीज़ अल्लाह से छुटी हुई नहीं है, उनके इल्म से बाहर नहीं है, तो हमारी हर कमजोरी उनके इल्म में है, पता नहीं किस पे पकड़ हो जाए। इसलिए फजल हमेशा अल्लाह से मांगना चाहिए। खैर, हक ताला फरमा रहे हैं कि जान का बदला जान है, अगर मारने वाला कातिल और मकतूल अगर गुलाम है तो फिर बदला भी गुलाम से लिया जाएगा, अगर वो कातिल होगा तो। गुलाम ने गुलाम को मारा, मरने वाला गुलाम है लेकिन बड़े खानदान का है, इसलिए मारने वाला छोटे खानदान का होने की वजह से उसके गुलाम को नहीं, उसके जो बेकसूर आका है उसको कत्ल कर दिया जा रहा, नहीं, इसकी इजाजत नहीं है। ऐसे ही मर्द औरत का किस्सा है। इसके जिम्न में एक मसला ये निकलता है कि भाई मर्द मर्द बराबर है, आज़ाद आज़ाद बराबर है, गुलाम गुलाम बराबर है, औरत औरत बराबर है, मर्द औरत का क्या मसला है, आज़ाद गुलाम का क्या मसला है। इसमें मैं अरबा का आपस में इख्तिलाफ है, इमाम शाफी रहमतुल्लाह अलैह वगैरह के पास में इस आयत से इस्तदलाल करते हुए मफ़हूम मुखालिफ से वो लोग कहते हैं कि अल्लाह ताला ने आज़ाद को आज़ाद फरमाया, लिहाजा अगर मरने वाला आज़ाद है और मारने वाला गुलाम, इसके उल्टी सूरत है, मरने वाला अगर गुलाम है और मारने वाला आज़ाद है तो अब वो आज़ाद को कत्ल किया जाएगा या नहीं किया जाएगा, तो वो फरमाते हैं अल्लाह ने अब्द अब्द फरमाया, गुलाम गुलाम का बराबर है, लिहाजा अगर मारने वाला आज़ाद है तो उसको नहीं कत्ल किया जाएगा। इमाम शाफी रहमतुल्लाह अलैह के पास में ये मसला है। अहनाफ के पास ये है उसूली तौर पे कि जान का बदला जान है, अगर मारने वाला औरत है तो उसे क़िसास लिया जाएगा, चाहे औरत को मारे चाहे मर्द, मारने वाला आज़ाद है तो उसको उससे क़िसास लिया जाएगा, चाहे वो आज़ाद को मारे या गुलाम को मारे, इस तरह से हुक्म है। और ये जो हुक्म है दूसरे नुसूस की रोशनी में है, क्योंकि यहाँ तो सिर्फ एक जाहिलाना रस्म को ख़त्म करने के लिए जो उस वक्त में चलता था उसके हिसाब में मिसाल दे दी गई, बाकी एक उसूल, क्या उसूल क्या है उसको सूरह माईदा के अंदर आया, अन्नफ्स बिन्नफ्स, जान का बदला जान है, तो गुलाम की जान भी जान, आज़ाद की जान भी जान, मर्द की जान भी जान और औरत की जान भी जान है। इस हिसाब में ये उसूल बनता है कि मारने वाला चाहे जो कोई उससे क़िसास लिया जाएगा। अच्छा, यहाँ पर क़िसास फ़र्ज किया गया है तुम पर बोला जा रहा है, फ़र्ज किया गया है मतलब ज़रूरी है क़िसास लेना, ऐसा नहीं है। आगे आप पढ़ेंगे आ रहा है कि फमन उफिया लहु मिन अखीहि शयइउन फत्तिबाउ बिल मारूफ वादा इलैहि बिहसान। अगर वारिसिन 10 हैं, मकतूल के वारिसिन 10 हैं, 10 में से किसी एक ने भी माफ़ कर दिया, बाकी 9 इंतकाम लेने पे तुले हुए हैं, एक की माफ़ी की वजह से अब वो जान को 9 हिस्सों में तो तकसीम नहीं कर सकते ना कि एक हिस्से की जान माफ़, 9 हिस्से को कत्ल कर दिया जाए, खून में तकसीम नहीं हो सकती। तो जैसे ही किसी कोई एक माफ़ करेगा, ज़री भी माफ़ी मिली, मतलब क़िसास से माफ़ी मिल गई, फिर आप बाकी 9 का क्या करेंगे, उनको उनकी भी हक तलफी नहीं होगी, उनको दियत दे करके, खून बहा दे करके, जान का मुआवजा दे करके उनको राजी करने की कोशिश की जाएगी। अगर सबके सब वारिसिन राजी हो गए तो ठीक है, सबके सब वारिसिन राजी नहीं हुए तो कोई राजी हुआ तो जो राजी हुआ उसकी वजह से बाकी सब पे भी वही चीज लाजिम हो जाएगी। उसके बाद दोनों को अल्लाह ताला हुक्म फरमाते हैं कि ये जो किसास का ऑप्शन है, किसास के साथ साथ खून बहा का यानी जान के मुआवजे का जो ऑप्शन मैंने दिया हुआ है, ये ज़ालिका तख़फ़ीफ़ुम मिन रब्बिकुम, तुम्हारे रब की तरफ से तुमको आसानी मिली हुई है। चाहते तो क़िसास वाजिब कर दिया जाता कि बाहर सूरत जान लेना ही लेना है, जैसा कि यहूदियों के साथ में हुआ था, या ये भी तुमको अच्छा नहीं लगता कि एक तरफ की रियायत है सिर्फ, या चाहे तो माफ़ी लाजिम कर दी जाती जैसा कि ईसाइयों के मजहब के अंदर था कि जान चली गई तो चली गई, दूसरी क्यों ज़ाया करना। लेकिन दोनों की रियायत है, कातिल की भी और मकतूल की भी, कातिल के वारिसिन की भी और मकतूल के वारिसिन की भी और कातिल के ख़ानदान की भी। जो मर गया है वो तो जा चुका है, लेकिन उसके वारिसिन चाहें तो अपनी माली ज़रूरियात पूरी कर सकते हैं और आखिरत में अजर की उम्मीद पे इससे क़िसास को माफ़ कर सकते हैं। और जिसने कत्ल का जुर्म कर लिया है उसके हक़ में भी सहूलत है कि वह खुशामद करके मना के अपने आप को क़िसास की सज़ा से बचा सकता है। सोसाइटी के लिहाज से देखें तो सोसाइटी के लिहाज से अल्लाह आगे फरमा रहे हैं वलकुम फिल क़िसास हयातुन, तुम लोगों के अंदर क़िसास के अंदर ज़िंदगी है, यानी ये इस हिसाब में अर्ज़ फरमाया जा रहा, एक जान तो चले गई दूसरी क्यों ली जाए, फरमा रहे हैं बाकी और हज़ारों को बचाना है ना तो ये एक ले लो, बाकी लाखों को बचाना है ना तो ये एक ले लो, हजरत फरमाते ना कि जब साल हा साल से ये मामूल देखने में आ रहा कि एक एक आदमी इस दुनिया भर के अंदर एक एक आदमी मिलियन आदमियों के कत्ल का मुर्तकिब हो रहा है, एक के हुक्म पे साइन हो रहा है और उसकी बुनियाद पे लाखों कत्ल हो रहे हैं, तो उस सब का जिम्मेदार वो और उसके मुआविन सब हो गए, तो एक एक आदमी लाखों का मुजरिम हो रहा है। अब समझ में आता है वलकुम फिल किस्सा से हयातुन, वो एक जो लाखों का जिम्मेदार है वो चला जाए तो बाकियों की जान बच जाती है। तो अल्लाह ताला ने फरमाया किसास बदला लेने में, जान लेने में जानों का तहफ्फुज़ है, जिंदगी है। और ये जो मैंने दो ऑप्शन दिए हुए हैं ये तुम्हारे लिए मेरी तरफ से मेहरबानी है, लिहाजा अगर खून बहा देना तय होता है, माल जान का मुआवजा देना माल की शक्ल में तय होता है, तो फिर ऐसी सूरत में माल दे दिया जाएगा और देने के लिए टाल मटोल नहीं करना होगा। और जो मकतूल के वारिसीन हैं, जो माल ले रहे हैं, वो लोग लेने के बाद में इंतज़ार कर रहे हैं कि पहले पैसे तो अदा करने दो, फिर जान भी ले लेंगे इसकी, नहीं इस फमानी अतदा बाद अजालिक, अगर दोनों तरफ में से किसी भी तरफ से ज़्यादती हुई तो फलहू अजाबुन अलीम, दर्दनाक अजाब तुम्हारा मुंतजर है और वो मैं देकर रहूँगा। दोनों तरफ तंबीह कर दी गई, वलकुम फिल किसास हयातुन या उलिल अलबाब लअल्लकुम तत्तकून, और तुम्हारे लिए किसास के अंदर ज़िंदगी है ऐ अक्लमंदो। आज भी दुनिया के बहुत सारे मुल्कों के अंदर कत्ल की सज़ा तो कत्ल नहीं है लेकिन दूसरे जराइम के अंदर इदाम यानी उनको ख़त्म कर देने की सज़ा जमहूरी मुल्कों के अंदर भी पाई जाती है। हक ताला फरमा रहे हैं जब कत्ल हो तो भी ये उसूल होना चाहिए क्योंकि ये अकलमंदी का तकाजा ही है, या उलिल अलबाब का मतलब अकलमंदी का तकाजा ये है, लअल्लकुम तत्तकून, और इसकी वजह से तुम बचोगे, ज्यादती से बचोगे। इस्लाम के अंदर ये जो हुदूद वगैरह हैं बिलखुसूस अब ये जो हुक्म आया है इसमें हर पहलू से इसके अंदर रियायतें मलहूज रखी गई, कातिल के लिहाज से, मकतूल के लिहाज से, स्टेट के लिहाज से, सोसाइटी के लिहाज से। कातिल को माफी की गुंजाइश दी गई वो उसके लिए रियायत हो गई, मकतूल के वरासा को भी किसास का हक दे दिया गया, ठीक है अगर तुमको किसास लेना है तो ले लो, अपने इंतकाम की आग ठंडी करना है तो कर लो, उनको भी रियायत दे दी गई, लेकिन बोले खुद नहीं लेना स्टेट से दिलवाना, स्टेट को इसमें इन्वॉल्व कर दिया गया। और इस जुर्म से सोसाइटी को पाक करना है तो फिर ये दो ही सूरतें हैं, इसके अलावा कोई तीसरी शक्ल नहीं होगी, ये माशरे के लिए हो गया। कुतिब अलैकुम इज़ा हज़र अहदकुमुल मौत, तुम पर फ़र्ज़ की गई है जब तुम में से किसी को मौत आए, इन तरह का खैरन, अगर वो माल छोड़कर मरे, अल वसीयतु वसीयत करना, अगर किसी की मौत का वक्त करीब आ जाए और उसके पास माल हो तो वसीयत करना तुम पर फ़र्ज़ किया गया, लिल वालिदैनी वालिदैन के लिए, वल अक्रबीन और दूसरे रिश्तेदारों के लिए, बिल मारूफ मारूफ तरीके के मुताबिक, हक्कन अलल मुत्तकीन, ये बात जिम्मे में है मुत्तकियों के, डरने वालों के। फमन बदलहु बादमा समिअहु, जो उसको बदलेगा उसको सुन लेने के बाद, फइन्नमा इस्मुहु अलल्लज़ीना युबद्दिलूनहु, तो तब्दीली का गुनाह उन लोगों पर होगा जो बदलने वाले हैं। इन्नल्लाह समीउन अलीम, अल्लाह ताला सुन रहे हैं, अल्लाह ताला जान रहे हैं, अल्लाह ताला सुनने और जानने वाले हैं। फमन खाफ मिन मूसिन जनफन औ इस्मन फअस्लह बैनहुम फला इस्म अलैह, जो वसीयत करने वाले की तरफ से किसी गैर इरादी गलती का या जानबूझकर गुनाह का अंदेशा रखे, फअस्लह बैनहुम, और उसके बाद उनके दरमियान सुलह करा दे, फला इस्म अलैह, तो अब जो तब्दीली होगी उस पर कोई गुनाह नहीं होगा। इन्नल्लाह गफूरुर रहीम, अल्लाह ताला बख्शने वाले और बेहद मेहरबान है। दूसरा हुक्म, अभी किसास का हुक्म गुजरा, दूसरा जुज़ी हुक्म वसीयत के ताल्लुक से है। वसीयत के बारे में कुरान करीम में दो तीन जगह मुतफर्रिक अलग अलग मौक़ों पर आयतें आई उतरी हुई हैं, इस मौके से जो आयतें उतरी हुई हैं ये मनसूख हैं, कैंसल हैं, मतलब मजमूई हैसियत से कैंसल हैं, कुछ कुछ जुज़ियात उसकी अभी भी बाकी हैं। इसमें यह बोला जा रहा है उस वक़्त में क्या माहौल था, जब ये आयतें अभी उतरी नहीं थी उस वक़्त ये माहौल था कि मरने वाला जब मरता तो उसकी जो मुजक्कर औलाद होते थे, ख़ानदान के जो मेल होते थे, वो सारा माल उसका हड़प लेते थे। जैसे अगर बेटे हैं तो बेटे सारा माल ले लिए, औरतों को कुछ भी नहीं मिला, बाप को दिए तो दिए, नहीं तो उसको भी महरूम कर गए, दूसरे और रिश्तेदार ज़रूरतमंद हैं उनको भी छोड़ दिए, इस तरह से होता था। किसी ने खिदमत की, किसी ने उन पर माल लगाया, उसको भी इग्नोर कर दिए, ये होता था। हक ताला इस पस मंज़र में या इस माहौल में ये आयतें उतार रही कि देखो वालिदैन और दूसरे रिश्तेदारों पर के लिए वसीयत करना तुम पर फ़र्ज़ किया जा रहा है, यह आयत उतरी। अब इसमें तीन बातें निकलती हैं, नंबर एक بیٹے تو جو مال بچے گا بالآخر دے دلانے کے بعد وہ سارے مال کے وارث بیٹے ہو جائیں گے، اولاد ہو جائے گی، لیکن جو دوسرے بچتے ہیں والدین دوسرے رشتہ دار ہیں ان کے حصوں کا کس کو کتنا ملنا ہے یہ تعین، یہ ڈیسائیڈ کرنا یہ تمہارا کام ہے وصیت کی شکل میں، ایک حکم یہ نکلا اس سے. تو ان کا حصہ متعین کرنا یہ تمہارا کام ہو گیا، وصیت کرنا یعنی مرنے سے پہلے یہ بول کے جانا کہ میرے مرنے کے بعد میرے مال میں سے اتنا ان کو دو، یہ دو باتیں ہو گئی، یہ دونوں کی دونوں باتیں منسوخ ہو گئی ہیں فرضیت کے درجے میں. پہلے یہ ضروری تھا، اب یہ ضروری نہیں رہا، یا یوں کہہ سکتے ہیں کہ بعض خاص صورتوں میں ضروری رہا، ہر صورت میں ضروری نہیں رہا. وصیت مرنے کے بعد کسی کام کے انجام دینے کی زندگی میں تاکید کر دینے کا نام ہے. اب یہ جو تاکید کی جاتی ہے واجب بھی ہوتی ہے، مستحب بھی ہوتی ہے، مباح بھی ہوتی ہے اور حرام بھی ہوتی ہے. روزے ذمے میں ہیں، نمازیں ذمے میں ہیں، کسی کا قرضہ ذمے میں ہے، کوئی حق مالی حق ذمے میں ہے، کسی کو دینا ہے اور ان کی موت کا وقت قریب آ گیا، تو جو مرنے والا ہے اس کے ذمے ہے کسی کا مال. اب اس کے ذمے ضروری ہے کہ وہ اپنے روزوں کی اور اپنے فدیوں کی اور اپنے نمازوں کے فدیوں کی اور اپنے قرضوں کی تفصیلات کو بتا دے، کیونکہ وہ دوسروں سے متعلق ہے. اب یہ حقوق واجبہ ہے تو اب یہ وصیت واجب ہو گئی. لیکن اگر کسی کے ذمے ایسا کچھ بھی نہیں ہے، صرف اس کے رشتہ داروں کے کچھ احسانات اس کے اوپر ہے، ان کے لیے وصیت کر دینے کی بات کرنا یہ مستحب ہے. کچھ اور نہیں ہے، صرف اپنی آخرت بنانے کے واسطے کچھ کار خیر کر دینے کے لیے، فلاں جگہ فلاں مدرسے میں اتنے دے دو، فلاں جگہ فلاں کی شادی کروا دو، دوسرے رشتہ داروں میں اتنا کر دو، اتنا صدقہ دے دو وغیرہ وغیرہ، یہ قسم کی وصیت کرنا یہ مباح ہو جائے گا. اور وصیت حرام جیسے میرا آدھا مال فلاں جگہ دے دینا، ایک تہائی مال سے زیادہ کی وصیت کی اجازت نہیں ہے، ایک تہائی سے زیادہ، ون تھرڈ سے زیادہ وصیت کی گنجائش نہیں ہے. اور یہ جو وصیت کر سکتے ہیں یہ بھی ان وارثین کو کر سکتے ہیں جن کا شریعت میں پہلے سے حصہ طے نہیں ہے. سورہ نساء میں یوسیکم اللہ والے رکوع کے اندر اللہ تعالیٰ نے ان لوگوں کا ذکر کر دیا جن کو حصے ملنے والے ہیں، ایک بیٹا ہو تو کتنا، ایک بیٹی ہو تو کتنا، دو بیٹی ہو تو کتنا، والدین میں ہو تو کتنا، والدین کو اولاد رہنے پہ کتنا ملے گا، ماں کو کتنا ملے گا، باپ کو کتنا ملے گا، شوہر کو بچے ہوں گے تو کتنا، بیوی سے کتنا ملے گا، بیوی کو شوہر سے بچے ہوں گے تو کتنا ملے گا، نہیں ہوں گے تو کتنا ملے گا، کوئی ایسا بندہ ہے جس کے اوپر نیچے کوئی بھی نہیں ہے، نہ باپ دادا ہے نہ بیٹا پوتا ہے، تو ایسی صورت میں اس کو کیا ملے گا، یہ ساری تفصیلات وہاں پر سورہ نساء کے دوسرے رکوع کے اندر اللہ تعالیٰ نے بتا دی ہے. تو وہ کہلاتے ہیں ذوی الفروض، یعنی وہ لوگ جن کے حصے متعین ہو چکے ہیں. اب ان کے حصوں، جن کے حصے طے ہو چکے ان کے حق میں وصیت نہیں کر سکتے، وہ وارث کہلاتے ہیں وہ لوگ، تو وارث کے حق میں وصیت نہیں ہو سکتی. وارث کے علاوہ کسی اور کے لیے وصیت کرنا چاہیں کر سکتے ہیں، اجازت ہے اس کی. اب کتب علیکم اذا حضر احدکم الموت ان ترک خیرا الوصیت، میں وصیت جائز اگر سمجھی جائے تو پھر یہ والی وصیت ہوگی جو جائز درجے میں آتی ہے، فرض والی نہیں آئے گی. آگے ان لوگوں کو ہدایت ہے جو وصیت سن رہے ہیں کہ تم لوگ کوئی تبدیلی نہیں کرنا، آگے پیچھے نہیں کرنا، اگر رد و بدل کریں گے تو پھر کورٹ میں جا کر کے بات ثابت ہوگی کہ فلاں کے مال میں سے فلاں کو اتنا دیا جائے گا. کورٹ میں جج صاحب فیصلہ لکھیں گے، گواہ اور ان کا ٹائپ رائٹر ٹائپ کرے گا اس چیز کو، گواہی دینے والے گواہی دیں گے. فیصلہ ثابت تو جج کی وجہ سے ہوتا ہے، جج کے فیصلے سے ہوتا ہے، لیکن جج فیصلہ کرتا ہے گواہوں کی بنیاد پہ، اور گواہ وہ ہیں جو اس وقت وصیت کے وقت میں موجود تھے. اگر فیصلہ کرنے والا یعنی جج غلطی کر بیٹھتا ہے تو الزام اس پہ نہیں آئے گا، ان گواہوں پہ آئے گا جنہوں نے غلط بیانی سے کام لیا. یہ مطلب ہے فمن بدلہ بعدما سمعہ، بدل دینے کا اصل ذمہ دار جو ہوگا اس پہ پھر جرم عائد ہوگا، جس کے فیصلے کی بنیاد پہ، چاہے وہ دینی اعتبار سے مفتی حضرات ہوں، علماء حضرات ہوں، یا دنیاوی اعتبار سے قاضی یا جج ہوں، ان کے اوپر اس کی ذمہ داری نہیں ہوگی تبدیلی کی صورت میں. ہاں ایک تبدیلی وہ ہے جو تبدیلی اصلاح کی نیت سے ہوتی ہے، جیسے عام طور سے ہوتا ہے کہ کسی رشتہ دار سے ناراضگی ہے، جو وارث ہے اس وارث سے ناراضگی ہے، اولاد میں سے کسی سے ناراضگی ہے، والدین کی اولاد سے یا اولاد کی والدین سے ہے، یا کسی اور جو وارث بننے والا ہے اس سے ناراضگی ہے، تو اب وصیت کر کے جا رہے ہیں کہ اس کو میرے مال میں سے کچھ بھی نہیں دینا. ان کو تو پتہ ہے، یعنی جس کو وصیت کر رہا ہے وصی کہلاتا ہے، وصی کو پتہ ہے کہ بھئی یہ وصیت جائز نہیں ہے، لہذا اگر اس کو نافذ کریں گے تو شریعت کی خلاف ورزی ہوگی. اب یہ بندہ اس کو تبدیل کرتا ہے تو تبدیلی کی وجہ سے کیا مجرم ہوگا؟ تعالیٰ فرماتے ہیں نہیں، فمن خاف من موسن جنفن او اثمن، وصیت کرنے والے نے ارادی یا غیر ارادی طور پہ اگر غلطی کر دی ہے تو پھر اصلاح کی نیت سے جو تبدیلی کرے گا اس پر فلا اثم علیہ، کوئی گناہ نہیں ہوگا۔ ان اللہ غفور الرحیم، جو بندہ گناہ کرتا ہے اللہ پاک اس کو بخش دیتے ہیں، تو جو بندہ نیکی کی نیت سے تبدیل کر رہا اس کو اللہ کیوں نہیں بخشیں گے، اس کے ساتھ مہربانی کیوں نہیں کریں گے؟ صدق اللہ العظیم۔